हिमाल पहाड़ तराई जोड़ सबैलाई समाचार छिटो छौ मनोरंजन मागी हर बिहानी हर साझा संगे संगे तपाई हामी आहा रेडियो भेरी एफएम आहा रेडियो भेरी एफएम लै लै रेडियो भेरी एफएम
रेडियो भेरी एफएम 98.6 हरेबाट 102.7 वीरेन्द्रनगर सुर्खेतबाट
गजल साहित्यको संरक्षण र सम्वर्धनको अभियान नवसर्जक र अग्रजहरूको एउटै चौतारी कार्यक्रम गीत गजल नमस्कार अनि हृदयदेखि नै हार्दिक स्वागत छ कार्यक्रम गीत गजलको यो अर्को नयाँ श्रृङ्खलामा प्रविधिका पूर्ण र विनोदको साथमा तपाईँकै शुभचिन्तक महेन्द्रको तर्फबाट कार्यक्रम गीत गजल आउने गर्छ हरेक शुक्रबार यसै समयदेखि करिब करिब 10 बजेको हाराहारीसम्म हिमाल पहाड हुँदै तराई समयकै साथ गुन्जने अनि सबै सबैको मन छुने रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनमा radiobheri.com.np पनि हामी तपाईँको छेउमा उपस्थित हुने गर्छौँ र कार्यक्रम गीत गजल विशुद्ध गजल प्रधान कार्यक्रम हो र कार्यक्रमको व्यवसायमा हामी गजलसँगै सम्बन्धित भएर यो समयलाई व्यतीत गर्ने गर्छौँ र गजलकै फेरी फेरीमा रहेर हामी कार्यक्रम सञ्चालन गर्ने गर्छौँ शुक्रबारको यो रातिको समयलाई प्रयोग गर्छौँ र आइपुग्छौँ तपाईँकै गाउँ बस्तीमा गजलको सुगन्ध बाँड्न र आजको व्यवसायमा पनि हामी त्यसरी नै उपस्थित भइसकेका छौँ र कार्यक्रम गीत गजललाई हामी विभिन्न तरिकाले प्रस्तुत गर्दै आइरहेका छौँ र प्राय गरी हामी तपाईँसँग प्रत्यक्ष रूपमा टेलिफोन मार्फत जोडिन्छौँ अनि तपाईँका गजलहरू सुन्छौँ र सुनाउँछौँ धेरै गजल मनहरूलाई र आजको श्रृङ्खलामा भने हामी सधैँ झैँ टेलिफोन मार्फत तपाईँसँग कुराकानी गर्दै छैनौँ आजको श्रृङ्खलामा म एकजना गजल हस्ताक्षर गजलकारसँग म जोडिने प्रयत्न गर्दैछु टेलिफोन मार्फत नै नेपालगञ्जमा रहेर लामो समयदेखि नेपाली गजललाई सेवा गरिरहनु भएको नेपाली गजलमा रिच्नु भएको अझ यसो भनौँ मध्यपश्चिम क्षेत्रमा रहेर निकै लामो समयदेखि गजल लेखिरहनु भएका अग्रज गजलकार रिचा लुइटेलसँग आज हामी कुराकानी गर्दैछौँ उहाँसँग हामी कुराकानी गर्छौँ र कुराकानी सँगसँगै उहाँका धेरैभन्दा धेरै गजलहरू सुन्ने आशा मैले मनमा सँगालेको छु मध्यपश्चिम र सुदूरपश्चिमका सबै जिल्ला अनि भारतका उत्तरखण्डका केही जिल्लालाई हामी प्रत्यक्ष रूपमा एफएम ब्यान्डमा जोडिँदैछौँ भने अनलाइनबाट तपाईँले देशभरि विदेशभरि हामीलाई सुनिरहनु भएको छ र तपाईँले अहिले सुन्न भ्याउनु भएन पाएक परेको समयमा तपाईँले हाम्रो वेबसाइटमा गएर डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ कार्यक्रम गीत गजललाई आजको विषयमा तपाईँले हामीलाई सुनेर साथ दिनुहोला टेलिफोनमा तपाईँसँग हामी कुराकानी गर्दैनौँ र तपाईँले सुनेर प्रतिक्रिया चाहिँ दिनुपर्छ आजको कार्यक्रमको अब ढिला नगरी अग्रज गजलकार नारी गजलको गजलकारको अभाव खड्किरहेको छ नेपालमा र यसबिचमा लामो समयदेखि गजल लेखिरहनुभएका रिचा लुइटेलसँग हामी कुराकानी गर्छौँ र टेलिफोन मार्फत आज हामी जोडिँदैछौँ रिचाजी यहाँलाई हार्दिक स्वागत छ गीत गजल
नमस्कार र मलाई सुनिरहनु भएका र एफएमलाई परिवारलाई पनि र तपाईँलाई पनि
हजुर
नमस्कार भन्न चाहेँ
हजुर अनि यो तपाईँको हाल खबर र नेपालगञ्जको परिवेशको जानकारी गराइदिनुहोस् न के छ
नेपालगञ्ज अब सिमसिमे पानीमै रुझिरहेको छ
यति बेला पानी परिरहेछ
एकदमै राम्रो छ मेरो व्यक्तिगत खबर भन्नुपर्दा
सबै ठिकठाक छ
एकदमै राम्रै गरी चलिरहेको छ।
हजुर, म कुराकानीको सुरुवात यसरी गर्न चाहन्छु। यो हुन त यो पुरानै प्रश्न हुनसक्छ, सधैँ जसले पनि सोधिरहेको प्रश्न हुनसक्छ, तर मलाई सोधिरहन पनि मन लाग्छ। लामो समयदेखि गजल क्षेत्रमा हुनुहुन्छ, धेरैले चिनेका हुनुहुन्छ, चिनिरहनु भएको छ। तपाईँको यो गजल यात्राको थालनी कहिले र कसरी भएको थियो, छोटो जानकारी लिउँ न।
म त अब मध्यपश्चिममा लामो समयदेखि भनेर अब अघि भन्नुभयो, त्यो चाहिँ होइन।
हजुर,
म सुदूरपश्चिममै बसेँ, हुर्किएको मान्छे
जो पश्चिममा भनेर बुझौँ होइन।
हजुर, सुदूरपश्चिमकै वृत्तबाट म निस्किएको
हो। हजुर,
र मैले आफूले जानेर भन्दा पनि नजानी नजानी लेख्न थालेकै हो गजल भनेर बुझ्नु भन्दा अगाडि नै साहित्यतिर आकर्षित भएँ।
हजुर,
र त्यो विधामा बिस्तारै बिस्तारै लेख्दै जाँदाखेरि विधामा विधाको साँचोमा ढाल्दै गयो। मेरो 54-55 निरन्तरता हो गजल लेखनमा।
जे होस्, त्यो साहित्य प्रति अनुराग रहँदा रहँदै अन्जान बस गजलमा प्रवेश गर्नुभयो होइन। हामी यो कुराकानीलाई त जोड्छौँ नै, एउटा हामी गजल सुनेर अगाडि बढ्न चाहन्छौँ ऋचाजी।
पनि मेरो एउटा गजल, म फेरि कस्तो भने एकदमै गीती शैलीमा
हजुर
गाउन मिल्ने खालको र अलिकति हृदयको आवाजलाई चाहिँ समेट्ने कोसिस गर्छु प्राय जसो।
हजुर,
कसैले समयको धार समातेन भन्ने भन्छन्, तर के हो भने सबै मान्छे सबै जस्तो हुँदैन, सबै आफ्नै विशेषतामा बाँच्ने हो र ऋचाको आफ्नै विशेषता छ भन्ने लाग्छ मलाई चाहिँ।
हजुर,
तिमी भुल्नु म सम्झिन्छु यस्तै खेल चलिरहोस्, तिमी भुल्नु म सम्झिन्छु यस्तै खेल चलिरहोस्, सम्बन्धको यात्रा प्रिय सधैँ बेमेल चलिरहोस्, शीतका दाना दुबोमाथि परेपछि मोती बन्छ, शीतका दाना दुबोमाथि परेपछि मोती बन्छ, मोती चिन्न नसक्नेलाई यस्तै जालझेल चलिरहोस्, तिमी भुल्नु म सम्झिन्छु यस्तै खेल चलिरहोस्, गन्तव्यमा हिँड्दा हिँड्दै तिमी पारी मवारी छौ, गन्तव्यमा हिँड्दा हिँड्दै तिमी पारी मवारी छौ, अझै घात भयो भन्नु मैलै जालझेल चलिरहोस्, तिमी भुल्नु म सम्झिन्छु यस्तै खेल चलिरहोस्, शर्त रहित साहिनोमा परीक्षा नै हुन्न भन्थ्यौ, शर्त रहित साहिनोमा परीक्षा नै हुन्न भन्थ्यौ, आज हुन्छ भन्यौ अब पास खेल चलिरहोस्, तिमी भुल्नु म सम्झिन्छु यस्तै खेल चलिरहोस्, सम्बन्धको यात्रा प्रिय सधैँ बेमेल चलिरहोस्,
तिमी भुल म सम्झिन्छु
यस्तै
खेल चलिरहोस्। मिठो गजल सुनाउनु भएको छ, धेरै धन्यवाद छ। र हामी कार्यक्रम गीत गजलको बसाईमा छौँ। हिमाल पहाड अनि तराई देश र विदेशलाई आवाजले एकैपटक छुने प्रयत्न गरिरहँदा आजको श्रृङ्खलामा ऋचा लुइटेलसँग हामी जोडिएका छौँ। उहाँसँग केही गजल बहस र उहाँका गजलहरू सुन्ने यो क्रमलाई हामी निरन्तरता दिन्छौँ। अलिकति फेरि कुराकानीलाई जोडौँ। अहिले लामो समयदेखि हुनुहुन्छ, 54-55 निरन्तर नेपाली गजलमा हुनुहुन्छ। यो निरन्तर साहित्य साधना अथवा गजल साधना गर्न निकै कठिन कुरा हो र यहाँसम्म आइपुग्दाखेरि नेपाली गजलको अहिलेको यो अवस्थालाई चाहिँ कसरी हेर्नुभएको छ?
वास्तवमै भन्ने हो भने समय परिवर्तनशील छ र सोच पनि परिवर्तित हुँदै जानुपर्छ। पुस्ता हस्तान्तरणको कुरा भनिन्छ नि, ती कुराहरू नयाँ तरिकाले आएनन् भने, जस्तो हामीले लेख्दाखेरि हवाई पत्रिकाको चलन थियो, अहिले मोबाइलमा त्यो पनि एउटा उच्चतम टेक्नोलोजीको जमाना आयो र त्यसको सेतु बन्नु भनेको परिवर्तन हो। परिवर्तन हामीलाई पनि प्रिय छ र सबैका लागि प्रिय छ। हामी जति सक्दो छिटो सजिलो खोज्छौँ र परिवर्तनसँगै गजल परिवर्तित हुनु स्वाभाविक कुरा हो र आशातीत छ, अपेक्षाकृत छ। तर एउटा कुरा चाहिँ म के मान्दिनँ भने, हिजोको सबै गलत थियो आजको सब ठिक छ भन्ने मान्यता चाहिँ म राख्दिनँ। किनकि हिजोको उत्पत्ति हुँदैन थियो भने आज विकास कसरी हुन्थ्यो? बिरुवा रोपिँदैन थियो भने त्यसले हाँगा कसरी हाल्थ्यो होइन? त्यसका पातहरू, त्यसका मुनाहरू कसरी पलाउँथे? र विकास, परिवर्तन र त्यसको सुरक्षा चाहिँ हुँदै जानुपर्छ र भएको छ।
एकदम पछिल्लो समय हामी गजलले केही विकास गरेको छ, समाजसँग सापेक्ष भएर अगाडि बढेको छ भन्ने मत पनि छ। कतिपयले नेपालमा गजल पनि लेखिन्छ र नेपालमा त त्यतिकै रमाइलो गरिराखेका छन् गजलकार हुँ भन्नेहरूले, नेपालमा गजलै छैन लेखेकै छैन भन्ने आवाज पनि कति सुनिन्छन्, यसलाई तपाईँ कसरी हेर्नुहुन्छ?
होइन, गजल मात्रै होइन हेर्नु, जस्तो म आफै पनि एकदमै गजलमा मात्रै र मुक्तकमा मात्रै केन्द्रित भएको मान्छे हो लगभग एक दशक अगाडि, र बिचमा म 4-5 वर्ष मेरो आफ्नो व्यक्तिगत पारिवारिक स्थितिले गर्दाखेरि म बाहिर निस्किनै चाहिनँ र म यो कुनै पनि यसमा आइनँ, र बिचमा त्यो बिचमा पनि लेखिरहेँ। तर के भने हामी गजलै लेखिएन या कवितै लेखिएन भन्ने कुरा होइन, वास्तवमा हामीले के लेखिरहेका छौँ र कसका लागि लेखिरहेका छौँ भन्ने कुरा नै हामीलाई नै थाहा भएन क्या। समाजका लागि लेखिया छ, आत्मसन्तुष्टिको लागि लेखिएको छ, आत्मसन्तुष्टिका लागि मात्रै लेख्ने हो भने किन छाप्नु पर्यो भन्छु म, होइन? समाजका लागि, समाजको यदि जिम्मेवारी बोध हुने हो भने समाजलाई कहाँनिर छोएका छौँ हामीले, कहाँनिर कुन विषयमा बोलेका छौँ हामीले, ठुला ठुला परिवर्तनहरू भए र परिवर्तनमा हाम्रा आवाजहरू कहाँ पुगे या पुगेनन्, हरेक मोमेन्टमा म महसुस गर्छु क्या यो कुराहरू। र साहित्य समाजका लागि भनिन्छ, राम्रो साहित्य त उत्कृष्ट हुँदै आएको छ नि, र त्यसमा मेहनत अलिक कम हुँदै गएको हो वास्तवमा। हामी साहित्यलाई ठेगेरै बाँच्न नसक्ने हुनाले पेसा अन्य छान्नुपर्छ, व्यवसाय अन्य छान्नुपर्छ, व्यस्त समय छ र साहित्यलाई सोखको विषय बनायौँ हामीले, र साहित्य यदि पेसा बन्थ्यो भने त्यसमा मेहनत गरिन्थ्यो। एउटा सामान्य रूपमा खेती गर्ने किसानले आफ्नो खेतीमा जसरी खेतीबारी गोडमेल गर्छ नि, त्यस्तै गरेर साहित्यमा पनि त्यही काम हुन्थ्यो जो जब पेसा बन्थ्यो। यो रुचिको कारणले गर्दाखेरि मन लागे गर्यो, मन नलागे गरेन, र यो नाम जुन छ नि फेम, उपलब्धि, सम्मान, आतिथ्यता, एकदमै त्यो ठुलो भयङ्कर चिज बनिरहेको छ, त्यो वास्तवमा त्यसलाई इतर राखेर रा, सामान्य हामी एउटा भर्खर नर्सरीमा पढ्दै रहेको विद्यार्थीदेखि पिएचडी गर्दै गरेको एकजना उच्च व्यक्तिलाई सम्मान जोडेर हेरौँ त हामी कसलाई प्रतिनिधित्व गरिरहेछौँ? हो, यही कुरामा चाहिँ म अलिकति
एकदम यो साहित्य एउटा पेसा जस्तै अथवा निरन्तर त्यसमा लाग्नुपर्ने भएको भए केही विकास हुनसक्थ्यो, अझ हामीले सोचेभन्दा राम्रो हुनसक्थ्यो, होइन? र यो यति हुँदाहुँदै पनि जो हामी साधना गरिरहेका छौँ, लागिरहेका छौँ, यो जीवन जुन मान्छेको जीवन कला छ, जीवन जिउने जुन शैली छ, त्यस्तो मान्छेका जीवनका कुन कुन पक्षमा चाहिँ यसले भूमिका खेल्दो रहेछ तपाईँको अनुभवमा चाहिँ?
भूमिका हरेक ठाउँमा हुन्छ, तपाईँको साहित्य मन नपराउने कोही पनि छैन, तर त्यसलाई कसरी पस्किन्छौँ भन्ने कुरा चाहिँ हामीमा भर पर्छ क्या। हामी कस्तो ठाउँमा जाँदा कुन खालको रूपमा उपस्थित हुन्छौँ र कसरी सम्बोधन गर्छौँ, त्यसलाई छुन्छ कि छुँदैन, त्यो चाहिँ मेन कुरा हो क्या। एउटा गरिब बस्तीमा, एउटा अभावग्रस्त ग्रस्तीमा बस्तीमा गएर सम्पन्नताको कविता सुनाएर या गजल सुनाएर हुँदैन, उनका आवाजहरू बुलन्द गर्नलाई उनकै भाषा बोल्नु पर्यो। त्यसैले हामी समाज 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 भन्छौँ परिवर्तनका लागि, परिवर्तन भन्नु विद्रोह होइन, सापेक्षिक परिवर्तनका लागि हाम्रा पहलहरू हुन जरुरी छ,
त्यो चाहिँ गर्न सम्पूर्ण साहित्यिक स्रष्टाहरूले त्यो बुझ्न जरुरी छ, होइन?
जस्तै अहिले डाक्टर केसीको समर्थनमा एक साथ कविताहरू आइरहेको छ नि, यो एउटा मुभमेन्ट हो
एकदम,
यो सानसुने कुरा होइन, तर एक साथ नेपालभरिका या नेपाल बाहिर भएका साहित्यकारहरूले यसरी निरन्तर लागिरहने हो भने के हुँदैन, सम्भव हुँदैन। सकारात्मक रूपमा अघि बढ्नका लागि र सकारात्मक पक्षमा उभिनका लागि हाम्रो कलम कति सफल बन्न सक्छ भन्ने कुरा त यो उदाहरण पनि हो।
हजुर हजुर, हामी गीत गजलको व्यवसायमा कुराकानीकै बिचमा अर्को एउटा गजल सुन्छौँ रिचाजी, हामी तपाईँको
अवश्य अहिले मैले बोलिरहेको कुरालाई नै सम्बोधन गर्ने गरी एउटा गजल छ।
हजुर,
फुल जस्तै हुँ भन्छौँ, फुलको सुवास बन्द हिँडिरहन्छौँ, फुल जस्तै हुँ भन्छौँ, फुलको सुवास बन्द हिँडिरहन्छौँ, जुन जस्तै हुँ भन्छौँ, जुनको प्रकाश बन्द हिँडिरहन्छौँ, खुसी मिल्ने बहानाका बाटाहरू हिँड्नै छोडी, खुसी मिल्ने बहानाका बाटाहरू हिँड्नै छोडी, किस्ता किस्ता समस्याको दास बन्द हिँडिरहन्छौँ, फुल जस्तै हुँ भन्छौँ, फुलको सुवास बन्द हिँडिरहन्छौँ, जित मात्रै आफ्नो ठान्छौँ, हार स्वीकार हुन्न भन्दै, जित मात्रै आफ्नो ठान्छौँ, हार स्वीकार हुन्न भन्दै, जिउन भुल्छौँ उन्नतिको प्यास बन्द हिँडिरहन्छौँ, जस्तै हुँ भन्छौँ, जुनको प्रकाश बन्द हिँडिरहन्छौँ, मौका हुन्छ बारम्बार मानवता देखाउँ, मौका आउँछ बारम्बार मानवता देखाउने, अहम बक्छौँ आफ्नै लागि खास बन्द हिँडिरहन्छौँ, जुन जस्तै हुँ भन्छौँ, जुनको प्रकाश बन्द हिँडिरहन्छौँ, फुल जस्तै हुँ भन्छौँ, फुलको सुवास बन्द हिँडिरहन्छौँ।
पक्कै पनि हामी यो गर्छौँ त्यो गर्छौँ जति कुरा गरे पनि हामीले गर्ने काम र हाम्रो व्यवहार सधैँ उस्तै छ, होइन? हामी कार्यक्रम गीत गजलको उसायमा आज रुचा लुइटेलसँग जोडिरहेका छौँ र फेरि म कुराकानीलाई नै अगाडि बढाउन चाहन्छु। नेपाली गजललाई हेर्दाखेरि, नेपाली गजलको विगतदेखि अहिलेसम्मकै स्थितिलाई हेर्दाखेरि, नारी गजल हस्ताक्षरको चाहिँ कमी महसुस धेरै ठाउँमा धेरै व्यक्तिहरूले गर्नुभएको छ र नारी गजल हस्ताक्षर नआएका पनि होइनन्, त्यो लेखनीमा आइपुग्नुहुन्छ र बिचमै हराउनुहुन्छ भन्ने छ। नारी गजल हस्ताक्षरको स्थितिलाई कस्तो देख्नुहुन्छ तपाईँले चाहिँ?
होइन, हामीले हेर्ने दृष्टिकोण नै त्यही आजभन्दा एक दशक अगाडि दुई दशक अगाडिमै छ क्या।
हजुर,
आज हामी समय र परिवर्तनशील भन्छौँ, विचार परिवर्तनशील छ भन्छौँ, तर हेर्ने नारी स्रष्टाहरूलाई हेर्ने दृष्टिकोण चाहिँ जहाँको त्यहीँ छ क्या। आएकाहरूलाई उपलब्धि ठान्दैनौँ, नआएका मात्रै खोज्छौँ, जे छ त्यसलाई प्रमोट गर्न सक्ने आधार देख्दैनौँ, तर जे छैन त्यसको मात्रै खोजी छ र कसरी हुन्छ विकास। आज मध्यपश्चिममा मात्रै म भन्छु लगभग 48 महिला लेखिका मध्यपश्चिममा छन्, ती मान्छे कोही पनि देख्दैन। एउटा मान्छे काहीँ इलाममा या झापामा काठमाडौँमा कोही छ भने हर लिएर आउँछ, उही स्थितिको मान्छे हो, सुदूरपश्चिम देख्दैन तर पूर्व देख्छ। र तपाईँले देख्नुहुन्छ होला हरेक कार्यक्रमहरूमा पुरुष लेखकहरू आउनुहुन्छ, पुस्तकहरूको परिचर्चा हुन्छ, प्रकाशकले पुरुषहरूलाई लिएर हिँड्छ, तर महिला काहीँ देख्नु भएको छ? छैन नि, त्यो हाम्रो यस्तो सोचैमा छ, उसको चाहिँ राम्रो हुँदैन भन्ने खालको एउटा धारणा के।
हजुर, यो लेखनीका क्रममा लेख्ने केही वर्ष लेखेर हराउने, फेरि अर्को नयाँ आउने, फेरि हराउने, जुन काम त भइरहेकै छ नि, होइन?
होइन, यस्तो लेख्ने हराउ जस्तो म 3-4 वर्ष आफ्नै बाध्यताले निस्किनँ, मेरो आफ्नो खुसीले, तर यसको मतलब म हराउनु होइन क्या, म एकदमै बिलाउनु होइन, तर यस्तो बनाइन्छ कि हे उहाँले त लेख्नै छोडिसक्नु भयो, उहाँ त यस्तै हो भन्ने एउटा सामान्य गफ गफमा पनि उप्रति हेर्ने दृष्टिकोणलाई चाहिँ त्यही खालको बनाएर हिँडिन्छ। मेरा कतिपय मेरै बारेमा पनि केही साथीहरूले लेख्नुभयो, उहाँ एकदम सक्रिय हुनुहुन्थ्यो, लेख्नै छोड्नु भयो, हराउनु भयो भनेर पनि लियो। तर एउटा महिला भएर, एउटा गृहिणी भएर, श्रीमती भएर, आमा भएर र एउटा कवि भएर म आज पनि भन्छु, म सक्रिय रूपमा आज कथा कवितामा कलम चलाइरहेको छु, मेरो गजलको पाटो एउटा रुचिको पाटो थियो, तर समय परिवर्तनसँगै मेरो लेखन परिवर्तन हुँदै गएको छ र त्यसलाई अलिकति अनुसन्धानको रूपमा लगिरहेको छु। त के छ भने हामी पर्खिँदैनौँ क्या, एकदमै हतार छ हामीलाई, परिमार्जन छ। अब नेपालगञ्जमै हेर्नुहुन्छ भने 29 एक्टिभली लेखिरहनु भएको छ क्या, डेली जस्तो छलफल हुन्छ, परिचर्चा हुन्छ, यो के गर्ने त्यो के गर्ने, तर नजरमै परेको छैन क्या, लेख्छन् र हो र भन्ने कुरा। जस्तो अञ्जु स्मारिकाले यस्तो राम्रो कविता लेख्छ क्या, त्यो एउटा मोती हो। विशु जोशीलाई हेर्नुहोस् कविता, कवितामा पूर्वमा मात्रै छ पश्चिममा छैन, तर खोइ त यहाँका मोतीहरू खोजिएका, खोइ छिचोलिएका छैन मात्रै भनियो क्या,
अलिकति व्यवस्था नजरअन्दाज जस्ता कुराहरू भए।
अनि एकदम के भने उसको पक्षमा बोलिदियो भने एकदमै ठुलो भनिदिने र पक्षमा भएन र ऊ आफ्नो अडानमा उभिएको मान्छे छ भने चाहिँ उस ऊ चाहिँ होइन भनेर खुट्टा तान्ने क्या र उसलाई उसको बाधक बनिदिने एउटा यस्तो सिस्टम हाम्रो बिचको एउटा यति साँगुरो मानसिकता भयो र एउटा महिलाहरूले लेखेका चिजहरू चाहिँ बिलौना नै हुन् दुःखै मात्रै हुन् भन्ने खालको जुन धारणा छ नि त्यो समीक्षै गरिएन क्या त्यही भएर यो समस्या आएको
हो हजुर यो सोचाइ र प्रवृत्ति त्यो सधैँ त्यही रहिराख्यो होइन त ठिक छ हामी फेरि अर्को एउटा गजल सुन्छौँ तपाईँको आवाजमा
अवश्य म एउटा राजनीतिको भर्खरको एउटा उसलाई जोड्न खोज्दैछु विषयलाई
हजुर
हावा चल्दा पात झर्दा झर्दा हलचल हुन्छ राजनीतिमा हावा चल्दा पात झर्दा हलचल हुन्छ राजनीतिमा एउटा जाँदा अर्को आउँदा खलबल हुन्छ राजनीतिमा दाउपेचको खेल यस्तै कोही माथि कोही तलै दाउपेचको खेल यस्तै कोही माथि कोही तलै इमान्दारको अपमान पलपल हुन्छ राजनीतिमा जनता र समाजको चिन्ता भन्नु भ्रमै त हो जनता र समाजको चिन्ता भन्नु भ्रमै त हो षड्यन्त्र र जालसेलकै दलदल हुन्छ राजनीतिमा हावा चल्दा पात चल्दा हलचल हुन्छ राजनीतिमा समाजको रङ्ग फेर्ने भुख्या छ हुन् सपना सब समाजको रङ्ग फेर्ने भुख्या छ हुन् सपना सब आफ्नै चुनो सोझ्याउने छलफल हुन्छ राजनीतिमा इमान्दारको अपमान पलपल हुन्छ राजनीतिमा छल्ने ढाँट्ने फेरि छल्ने छल्ने ढाँट्ने फेरि छल्ने निन्दा गर्ने सम्मान गर्ने छल्ने ढाँट्ने फेरि छल्ने निन्दा गर्ने सम्मान गर्ने साम दाम दण्डभेदी असल हुन्छ राजनीतिमा एउटा जाँदा अर्को आउँदा खलबल हुन्छ राजनीतिमा धन्यवाद
धन्यवाद छ यो राजनीतिलाई छोएको गजल प्रस्तुत गर्नुभएको छ र हामी कार्यक्रम गीत गजलको व्यवसायमा छौँ सम्पूर्ण गजल मनहरूलाई जानकारी गराउँ आजको व्यवसायमा नेपालगञ्जका गजलकार ऋषि के अरे रिचा लुइटेलसँग हामी कुराकानी गर्दैछौँ र हामी तपाईँसँग जोडिरहँदा यो व्यवसायमा केही गजल बहस गजलसँग सम्बन्धित कुराकानी अनि रिचा लुइटेलका गजलहरू हामी सुन्दै सुनाउँदै अगाडि बढिरहेका छौँ रिचाजी फेरि म अर्को प्रसङ्गलाई जोड्न चाहन्छु यो गजल लेख्ने अथवा कुनै पनि साहित्य सिर्जना गर्ने स्रष्टाहरूले कृति चाहिँ विभिन्न तरिकाले विभिन्न ठाउँमा होइन कृतिहरू प्रकाशन गर्ने छ चलन छ कतिपयले कृति प्रकाशन गर्न हतार गर्नु हुँदैन भन्ने गर्नुहुन्छ कतिपयले होइन आफ्नो सिर्जनालाई कृतिमा कृति निकालिहाल्नुपर्छ भन्ने पनि छ यो कृतिका सन्दर्भमा चाहिँ तपाईँको विचार के हो
होइन 10 वर्ष अगाडिको सोच र अहिलेको सोचमा मेरो पनि आकाश पनि फरक भएको छ होइन पहिला सुरु सुरुमा जसलाई पनि लाग्छ म लेख्दैछु मेरो कृति आओस् म कृतिकार भनौँ भन्ने एउटा तर के भने बाटो देखाउने मान्छेहरू कस्ता छन् हामी कसको सल्लाह लिइरहेका छौँ कस्तो माहौलमा छौँ होइन त्यसले के असर गर्छ या के प्रभाव पर्छ त्यो चिज नबुझिकन र निखारिएसम्म चाहिँ निकाल्नु हुँदैन भन्छु म चाहिँ
हजुर अनि तपाईँको आफ्नो कृतिहरूका बारेमा पनि जानकारी गराइदिनुहोस् कति कृति प्रकाशन छन् अथवा भविष्यमा के आउँदैछन् भने पनि सुनाइदिनु
अवश्य पहिलो कृति मेरो 58 सालमा निस्किएको संयुक्त गजल सङ्ग्रह त्यसपछि भावनाको यात्रा गजल सङ्ग्रह निस्क्यो कलमका डोबहरू निस्कियो 61-62 र पग्लिएर घाइते मन मुक्तक सङ्ग्रह निस्किएको त्यस पछाडि म अन्य उसमा व्यस्त भएँ र कथा
सङ्ग्रह
अहिले र कविता सङ्ग्रहको पनि तयारीमा छु तर प्रकाशन गर्ने त्यति हतारो चाहिँ छैन मलाई
एकदम निखारेर अलि सम्पादन गरेर निकाल्नुपर्छ
भन्ने पनि लेखिरहने अखबारहरूमा छापिरहने कारणले गर्दाखेरि आफूलाई कसरी पाठकले लिँदो रहेछ के बुझ्दो रहेछ होइन उनीहरूको प्रतिक्रिया के आउँछ कतिपयको स्थितिमा सुरु सुरुको त्यो रहरहरू मेटिसकेपछि चाहिँ त्यति रहर चाहिँ जाग्दैन र निकाल्छु निकालिसकेपछि अलिकति परिमार्जित गरेर चाहिँ निकाल्ने विचार छ
हजुर यो कृतिका सन्दर्भमा कृति निकाल्दैमा ठुलो कुनै गजलकार साहित्यकार भइहाल्ने होइन निखारता सहितका रचनाहरू चाहिँ सिर्जनाहरू बाहिर आउनुपर्छ होइन अलि फरक अर्को प्रसङ्गमा जो नेपाली गजलमा छौँ हामी नेपाली गजललाई हेरिरहेका छौँ समीक्षा गर्छौँ विश्लेषण गर्छौँ होइन अझै पनि नेपाली गजलमा चाहिँ के नपुगेको जस्तो लाग्छ तपाईँलाई, कमी के छ नेपाली गजलमा?
एउटा के भयो भने हामी परिवर्तन त भन्यौँ होइन,
हजुर,
अब गजललाई हृदयसँग जोड्ने हो र साँच्चै समाजलाई बिम्बात्मक रूपमा प्रयोग गर्ने हो भने हामीले पस्किने विषयहरू चाहिँ होइन क्या, समस्या उठाएर मात्रै भएन क्या, सृजनामा खै समाधान हामीसँग, हामी प्रेमका सद्भावका कुरा गर्छौँ, मारेको काटेको बिलौना भएन मात्रै भन्छौँ क्या, ओहो हामी सरकारलाई खबरदार गर्छौँ, खोइ सोल्युसन हामीसँग, साहित्यकार सबै ठेकाएर सधैँ हुँदैन भन्छन् होइन, कतिपय कुरामा हामीले पनि त्यो सिपलाई चाहिँ परिवर्तन गर्दै जानुपर्ने कुरा छ।
साहित्य समस्यामूलक मात्रै भयो, समाधानमूलक भएन,
भएन,
यो दुइटै कुरालाई हामीले सँगसँगै लिएर अगाडि बढ्नुपर्छ।
समस्या सँगसँगै समाधान पनि त आउनु पर्यो। म एउटा सामान्य कुरा, भोलि हाम्रो एउटा 11:30 to 2 एउटा कार्यक्रम छ बारदली फाउन्डेसनको आयोजनामा, हामीले प्रेम मैत्री सद्भाव करुणा लाई दिव्यता सकारात्मक सोच भनेको के हो होइन, ती चिजहरू चाहिँ कवितामा कसरी आउन सक्छन् एउटा सानो प्रयोग गर्ने कोसिस गरेका छौँ, र भोलि हेरौँ 15 जति हुनुहुन्छ रचना वाचन गर्ने, एउटा प्रयास किनभने किन विषयगत बहस नगर्ने, हामी घरमा आफ्नै तनावहरू छन्, हाम्रा आफ्नै पेसाका समस्याहरू छन्, बाध्यताहरू छन्, 2 अलग सुत्याउँछौँ, फेरि कार्यक्रममा जान्छौँ, फेरि हामी टाउकोमा यति धेरै जाँतो बोकेर फर्किन्छौँ कि त्यहाँ पनि एकदम रुवाई, चित्कार, पीडा, रोदन, छटपट्टी, खोइ मान्छे कहिले खुसी हुने, कहिले हाँस्ने, कहिले रमाउने, कहिले आफ्ना लागि बाँच्ने, यो अभ्यास चाहिँ हुन जरुरी छ क्या।
एकदम, यो बारदली फाउन्डेसनको कुरा प्रसङ्ग आइहाल्यो, म यो विषयमा कुराकानी उठाउनु पर्ला भनेर सोचिरहेको थिएँ।
हजुर,
यो बारदली फाउन्डेसनले भोलि एउटा कार्यक्रम गर्दैछ यो जानकारी भयो, यो संस्था चाहिँ कस्तो संस्था हो र के गरिरहेको छ यसको बारेमा सोध्दै थिएँ, प्रसङ्ग आइहाल्यो, थोरै बताइदिनुहोस् न यसका सन्दर्भमा।
अहिले यसको हामीले चाहिँ कस्तो भने, पहिला त हामीलाई जरा गाड्नु जरुरी छ, भर्खरै दर्ता कानुनी रूपमा दर्ता भएको छ, लगभग 6 मात्रै भयो, र सामान्य रूपमा संस्था दर्ता गरेर 6 कार्यक्रम गऱ्यौँ, र संस्थागत गरेर अहिले त्यो कामलाई हामीले फेरि अगाडि बढाइरहेका छौँ। भाषा कला साहित्य संस्कृतिको एउटा गन्तव्य बनाउने नेपाल संस्थामा त्यो छैन, र त्यसलाई संस्थागत गर्नलाई हामीले किन पहल नगर्ने भनेर थालिएको हो। र सामान्य रूपमा कार्यक्रम गरेर मञ्च मात्रै तयार गरेर सुनेर सुनाएर मात्रै हुँदैन, एउटा स्थायित्वको लागि पहल किन नगर्ने भनेर थालिएको हो, र यसलाई जरा गाड्ने काम भइरहेको छ, र आँगा पलाउन त समय लाग्छ।
एकदम, जे होस् नेपाली बाङ्मयका सबै विधाहरूलाई स्थान दिएर अगाडि बढाउने जुन उद्देश्य छ तपाईँलाई हामी शुभकामना दिन्छौँ। बारदलीले यस्तो यस्तो गर्दैछ है, यो गरेको छ भनेर हाम्रा कानहरूले सुन्न पाउन है, फेरि अर्को एउटा गजल सुनाउन ऋचाजी।
हुन्छ, मलाई त कविता सुनाउनु न भने अब एकदम खुसी हुन्थे।
एकदम, अब यो कार्यक्रम चाहिँ विशुद्ध गजल प्रदान भएको हुनाले हामी गजल नै सुन्छौँ।
मौनतामा हृदयले काम गर्छ भनिदिनु, जिउदिनमा भन्छ दुःख अब मर्छ भनिदिनु, खाटा बसे जति सबै घाउहरू कोट्याएर, खाटा बसे जति सबै घाउहरू कोट्याएर, स्नेहको सुगन्धले खुसी छर्छ भनिदिनु, मौनतामा हृदयले काम गर्छ भनिदिनु, जिउदिनमा भन्छ दुःख अब मर्छ भनिदिनु, प्रेमसँग विष पिए अमृत बन्छ भन्दा रहेछन्, प्रेमसँगै विष पिए अमृत बन्छ भन्दा रहेछन्, मनको मान्छे चिन्न मन पढ्नुपर्छ भनिदिनु, जिउदिनमा भन्छ दुःख अब मर्छ भनिदिनु, अमूल्य हो रहेछ खुसी चिन्न सके हृदयलाई, अमूल्य हो रहेछ खुसी चिन्न सके हृदयलाई, निशुल्क हो लाग्ने छैन कुनै खर्च भनिदिनु, जिउदिनमा भन्छ दुःख अब मर्छ भनिदिनु, प्रगतिको बाधक हो आँसु रहेछ बुझ प्रिय, प्रगतिको बाधक हो आँसु रहेछ बुझ प्रिय, दुःख बाँडे सुख मिल्छ यति मर्म भनिदिनु, मौनतामा हृदयले काम गर्छ भनिदिनु, जिउदिनमा भन्छ दुःख अब मर्छ भनिदिनु,
प्रेमसँग विष पिए, प्रेमसँग विष पिए अमृत हुन्छ भन्दा रहेछन् होइन, निकै मिठो गजल सुनाउनु भएको छ। र हामी कार्यक्रम गीत गजलको बिस्तारै अन्तिमतिर पनि प्रवेश गर्दैछौँ। अझै कुराकानी गर्नका लागि धेरै विषय मैले मनमा सोचिरहेको छु, कति समेट्न सक्छौँ हामी प्रयास गर्नेछौँ। अब अलिकति नेपाली गजलको गायन पक्षलाई हेरौँ न, नेपाली गजलमा गायन पक्ष कस्तो देख्नुहुन्छ तपाईँ?
गायन पक्ष अब कस्तो छ भने राम्रा गजलहरू पनि लेखिएका छन् र जुन गजलहरू सङ्गीतमा भर्न सकिएका छैनन्, जस्तो मैले नै 8-10 गजलहरू तयारी थियो, मैले त्यसलाई अब एकदम ढोल पिटेर पुरा गरेर खर्च गरेर निकालेको भए 10 अगाडि निस्किसक्थ्यो। अब मलाई त्यस्तो धेरै महत्त्वाकाङ्क्षा भएन, होइन, कतिपय कार्यक्रमहरूमा लाइभ बजे, कतिपय स्थितिमा देवगिरीले पनि गाइरहनु भएको छ र धेरै दर्शकले बुझाउनु भएको छ त्यो कुरामा, छैन, धेरै जस्तो गजल म गाउनको लागि लेखिरहेको हुन्छु, किनभने मञ्चमा वाचन गरिएका गजलभन्दा गाइने गजलहरू चाहिँ फरक हुन्छ, त्यसको मर्मलाई जोडेर लेख्ने कोसिस गरिरहेको छु।
नेपाली गजलमा गाइएका जुन सङ्गीत गरिएका गजलहरू छन् ती सन्तोषजनक छन् या छैनन्, कुन स्तरमा देख्नुहुन्छ?
खोजी हुन जरुरी छ, जस्तो अब काठमाडौँमा कस्तो छ भने पैसासँगै तुलना हुन्छ, होइन, जसले जति खर्च गर्न सक्यो त्यसको त्यसरी नै आउने हो र दूरदराजका रचनाहरू सङ्गीतबद्ध हुन सकेका छैनन् र उनीहरूको पहुँच पनि पुगेको छैन, उनीहरूले लगानी पनि गर्न सकिरहेको छैनन्, त्यो हिसाबले चर्चा परिचर्चामा ल्याउन सकेका छैनन्, अप्ठ्यारै छ यो। जुन खालको आउनु पर्थ्यो अझै आउन सकेका छैन
एकदम। कतिपयले के भन्नु हुँदो रहेछ भने गजल भनेको विशेष गरी शास्त्रीय वेशमा गाउने विधा हो, होइन, अलिकति शास्त्रीय खालका सङ्गीत हुनुपर्छ, गजल भन्दैमा झ्याउरे खालका होइन र त्यौली खालका पनि गाइन थाले भन्ने पनि कुराहरू आवाजहरू आउँछन्।
पैसा हुने मान्छेले जस्तो पनि क्या 2-4 लेख्यो त्यसै गर्यो, त्यो गायो, रेकर्ड गर्यो, बाहिर बजारमा ल्याइदियो, भिडियो बनाइदियो, होइन, भिजुअल गरिदियो, त्यो गजलको नाममा साँच्चै रूपमा गलत हुँदै गएको चाहिँ त्यसरी हो क्या। अब यसको मापन गर्ने कसले? आउने आउँदै गर्छ, चल्ने चल्दै गर्छ, हुँदै हुँदै गर्छ, अब यस्तै छ क्या।
एकदम त्यो सुधार हुन जरुरी छ, होइन, गजलको धर्म मर्म के हो त्यसको पछि पनि दौडिन आवश्यक छ। हामी बिस्तारै अन्तिमतिर छौँ, कुराकानी अलिक बढी भयो कि गजल कम भयो कि, होइन, मलाई त्यस्तो महसुस भइरहेको छ। अर्को एउटा गजल सुन्छौँ हामी,
मुक्तक सुनाउ।
मुक्तक भन्दा सम्भव भए हामी गजलै सुन्छौँ।
ए, गीत एउटा सुनाउँछु भन्दै थिएँ मैले, गीत गजल हो नि।
हजुर, गीतसम्म हामी सुन्न सक्छौँ।
म आज दिनभरि काममा व्यस्त थिएँ, मैले डायरी खोज्नै भ्याइनँ क्या।
हजुर, ठिक छ।
ए, एउटा गाइएको गजल छ मसँग।
हुन्छ, हामी त्यही सुन्छौँ, सकभर हामी गजलै सुन्छौँ, होइन।
हिजो आज अँधेरीका रातभरि रुन्छु, हिजो आज अँधेरीका रातभरि रुन्छु, बिछोडको याद टाँगे मरि मरि रुन्छु, तिमी टाढा भयौ जब याद फिजाएर, तिमी टाढा भयौ जब याद फिजाएर, तिर्सनालाई मनभरि छरी छरी रुन्छु, बिछोडको याद टाँगे मरि मरि रुन्छु, भोटे तल्सा लगाई मनमा गएदेखि तिमी, भोटे तल्सा लगाई मनमा गएदेखि तिमी, म त यहाँ बादलको शरण परिरहन्छु, हिजो आज अँधेरीका रातभरि रुन्छु, पहिरो जाँदा आँखा निरै घर डुब्दा मनको, पहिरो जाँदा आँखा निरै घर डुब्दा मनको, बाध्यतामा म त मनको डेरा सरिरहन्छु, बिछोडको याद टाँगे मरि मरि रुन्छु, सप्तरङ्गी छैन बरै मेरो जिन्दगीमा, सप्तरङ्गी छैन बरै मेरो जिन्दगीमा, दुखी जिन्दगीलाई हेरी घरिघरि रुन्छु, हिजो आज अँधेरीका रातभरि रुन्छु, बिछोडको याद टाँगे मरि मरि रुन्छु। धन्यवाद।
हजुर, मिठो गजल हामीले सुनेका छौँ। अब बिस्तारै हामी अन्तिममा छौँ। कार्यक्रम गीत गजल नवसर्जक र अग्रजहरूका लागि तयार पारेको चौतारी हो र यति बेला हामी गीत गजल सुनेर बस्नुभएका जो नवसर्जक हुनुहुन्छ, सिक्दै गर्नुभएको छ, त्यस्ता नवसर्जकहरूलाई तपाईँले भन्ने कुरा के हो?
साहित्य भनेको सिकेर या गुरु राखेर होइन, भावना पहिला हुनुपर्छ, विचार हुनुपर्छ, त्यो भोक हुनुपर्छ र शिल्प त बिस्तारै आउँदै जाने हो। जब सिर्जना क्षमता हुन्छ त्यसले आफै भोक जगाउँछ र त्यसले शिल्प बढ्दै जान्छ। र पहिला आफूमा त्यो भोक छ कि छैन चिन्न जरुरी छ, साथै म साहित्यमा लाग्न जन्मिएको हो कि होइन भन्ने चिन्न जरुरी छ। सम्भावनै नभएर जबरजस्ती लाग्नु भन्दा
अर्को कसैले गरेको देखेर होइन रहरले
हो नि, रहर लागेर भन्दा पनि म भित्र त्यो क्षमता छ कि छैन त्यो पहिचान्न जरुरी छ। म भित्र क्षमता छैन मैले जबरजस्ती लागेर केही पनि कुनै पनि गन्तव्य तय गर्न सक्दैन, बरु अर्को बाटोमा गर्नु सफल भइन्छ। र आफूभित्रको भोक के हो, मेरो बाटो के हो र मेरो गन्तव्य के हो त्यो चाहिँ छानेर जानेर आउनुपर्छ।
एकदम हामीले कुराकानी गर्नका लागि अझै केही विषय बाँकी छन् बाँकी थिए भन्नुपर्ने भयो, आगामी दिनमा अवश्य पनि यस विषयमा हामी फेरि कुराकानी गरौँला, छलफल गरौँला, अलि धेरै विषयवस्तुमा कुराकानी गरौँ, धेरै गजल सुनौँ, यो मनसाय हुँदाहुँदै हामी अन्तिममा छौँ। र अन्तिममा जाँदा जाँदै तपाईँले भन्नुपर्ने मैले केही भनौँ न सोध्न त धेरै छुटेका छन्, तपाईँलाई भन्नु यो बाँकी थियो भन्ने त्यस्तो कुरा केही छ भने राखिदिनको लागि अनुरोध गर्छु।
त्यस्तो त केही छैन होइन, सबै लेख्दै जानुभएको छ, हामी कहिले पनि अब्बल हुँदैनौँ, बिस्तारै सिक्दै जाने हो, त्यो सिकाइ हो, अभ्यास हो, अग्रजलाई हेर्दै जाने हो, अनुजलाई माया गर्दै जाने हो, समेट्दै जाने हो र हामी हिँड्दै जाने हो। तर के हो भने बिचमा पलाइरहेका दम्बहरू अहमहरू साहित्यको फाटोहरू चाहिँ छिचोल्न जरुरी छ, एक आपसमा सद्भाव प्रेम मैत्री हुन जरुरी छ, कोही विजयी भएर या ठुलो भएर सफल भएर कहाँ पुग्छ उसको गन्तव्य के हो होइन, हामी साहित्यकारले लेखेर साहित्यकारले नै सुन्ने अभ्यासलाई अलिकति छिचोलेर विषयगत रूपमा जाउँ, समाजका वर्गहरूको कुरा लेखौँ, आवाज बोलाउँ भन्छु म चाहिँ।
एकदम, र यो सन्देश पनि हो, हामी साहित्यिक मनहरू भनौँ न साहित्य सिर्जना गर्ने सर्जकहरू, सर्जक लेख्ने र सर्जकलाई मात्रै सुनाउने प्रवृत्ति छ होइन, यसलाई हटाउनुपर्छ र समाजका हरेक अङ्गमा साहित्य पुग्नुपर्छ भन्ने मनसायसहितको यो निचोड हो आजको कार्यक्रमको। र आजको यो बसाइमा कार्यक्रम गीत गजलको यो बसाइका लागि आफ्नो यो महत्त्वपूर्ण समय छुट्याइदिनु भयो, हामीसम्म आइदिनु भयो, विचार राखिदिनु भयो, गजल सुनाइदिनु भयो, आभार व्यक्त गर्छौँ र धेरै धन्यवाद दिन्छौँ तपाईँलाई।
र अन्त्यमा तपाईँलाई पनि धेरै धेरै धन्यवाद, सम्मानित हुने हुनुहुन्छ, तपाईँ स्वयंलाई पनि बधाई छ
हजुर,
मलाई यहाँ जोड्नु भयो, यसरी यहाँ ल्याउनु भयो र मलाई यति धेरै श्रोताहरू बिचमा उभ्याउनु भयो, मलाई
खुसी लागेको छ, धन्यवाद भन्न चाहन्छु। हुन्छ, फेरि हामी यसरी नै अरू कार्यक्रमहरूमा जोडिनेछौँ, आजलाई हामी बिदा माग्छौँ तपाईँबाट, नमस्कार।
धन्यवाद।
रिचा लुइटेल आजको यो श्रृङ्खलामा नेपालगञ्जमा रहिरहनुभएका गजलकार, विशेष गरी लामो समयदेखि गजलको क्षेत्रमा लागिरहनुभएको महिला गजल हस्ताक्षर, नारी गजल हस्ताक्षर रिचा लुइटेलसँग आजको श्रृङ्खलामा हामीले केही कुराकानी गऱ्यौँ, थोरै कुराकानी गऱ्यौँ, गर्नुपर्ने विषय धेरै थिए र ती सबै विषयहरूलाई हामीले समेट्न सकेका छैनौँ, अब अरू कुनै श्रृङ्खलाहरूमा पनि समेट्ने प्रयत्न गरौँला। र कार्यक्रम गीत गजललाई हामी अलि भिन्न अलि फरक तरिकाले पनि प्रस्तुत गर्ने रहर गर्छौँ र यस्ता कार्यक्रमहरूले कस्तो खालको प्रभाव पार्छन् त्यो प्रतिक्रियासहित हामी तपाईँका गजलको पनि अपेक्षा गर्छौँ। र कार्यक्रम गीत गजलका लागि तपाईँले गजल पठाइरहनु भएको छ, अझै पठाउनको लागि पनि अनुरोध गर्छु, आफ्ना उत्कृष्ट गजलहरू हामीसम्म पठाउनु भयो भने अवश्य पनि हामी गजलहरू प्रस्तुत गर्दै जानेछौँ। र यो आजको श्रृङ्खलालाई तपाईँले अनलाइनमा सुन्नुभयो र कसैले छुटाउनु भएको छ भने डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ, हाम्रो त्यो अनलाइनमा गएर तपाईँले डाउनलोड गर्नुहोला, सुन्नुहोला, साथ दिनुहोला, हामीसम्म गजल पठाउनुहोला, यो अनुरोध छ। गजल पठाउनुको लागि हाम्रो ठेगाना गीत गजल रेडियो भेरी एफएम 98.2 MHz वीरेन्द्रनगर सुर्खेतको ठेगानामा तपाईँ गजल पठाउन सक्नुहुन्छ अथवा इमेल गर्न सक्नुहुन्छ mcmahasagar@gmail.com। आजको श्रृङ्खला अब हामी सिद्ध्याउँदैछौँ, आजको श्रृङ्खलामा रिचा लुइटेल रहनुभयो, आगामी श्रृङ्खलाहरूमा हामी तपाईँसँग जोडिनेछौँ। यति बेलासम्म निरन्तर सुनेर साथ दिनुभयो, देशमा अनि विदेशमा तपाईँप्रति आभारी छु, धेरै धन्यवाद छ। र कार्यक्रमका लागि समय दिनुभएकोमा रिचा लुइटेलजीलाई फेरि पनि धन्यवाद ज्ञापन गर्दै प्रविधिमा रहेर सघाउनु हुने वीरेन्द्रनगरका पूर्ण बहादुर खड्का, हर स्टेसनका विनोद ओलीलाई पनि विशेष धन्यवाद दिँदै भोलि बिहान 11 बजेको फेरि हाइलाइट्सपछि आउने कार्यक्रममा सम्भव भए भेट हुने बाचा गर्दै आजको बसाइबाट तपाईँको नजिकको साथी महेन्द्र चन्द महासागर जोड्छु दुई हात र भन्छु नमस्ते, फेरि भेटौँला, शुभरात्रि।
हामी सबको आत्मविश्वास